खसखस.com को नयाँ पाइला स्तम्भको लागि नेपाली साहित्यको फाँटमा उदीयमान साहित्यकारहरूसँग खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौँ साहित्यकार भारती गौतम। विक्रम सम्वत 2012 फाल्गुन 8 दिन धनकुटामा जन्मनु भएकी भारती गौतम सन् 1981 त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर, अमेरिकाको केन्ट विश्वविद्यालयबाट सोसियोलोजीमा तथा अमेरिकाकै टेनेसी विश्वविद्यालयबाट बिजनेस विषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ। गोर्खापत्रको प्रथम महिला उपसम्पादकको रूपमा विक्रम सम्वत 2040 2044 कार्य गरिसक्नुभएकी भारती गौतमले त्यसअघि धनकुटा क्याम्पसमा लाइब्रेरियन तथा विराटनगर कन्या कलेजमा सहायक प्राध्यापकको अनुभव हासिल गरिसक्नु भएको छ। आकाशमाथिको सहर सन् 2006 तथा स्मृतिमा भीमु 2010 गरी दुई कृति प्रकाशित गरेर साहित्यिक जगतमा चर्चित बन्नुभएकी भारती गौतमको स्मृतिमा भीमु प्रकाशनकालदेखि नै अधिक बिक्री हुने पुस्तकको 10 सर्वश्रेष्ठमा परेको र दोस्रो संस्करण पनि छिट्टै निस्कन लागेको कुरा थाहा हुन आएको छ। देवकोटा साहित्य सम्मान, मितेरी सम्मान, साहित्य सेवा सम्मान तथा व्यथित काव्य वनिता पुरस्कारबाट सम्मानित साहित्यकार भारती गौतम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिको उपाध्यक्ष 2008-2010, सोही समाजको बोस्टन च्याप्टरकी अध्यक्ष 2006 हालसम्म रहनुभएको छ। प्रथम महिला कविता प्रतियोगिता, प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तथा प्रथम नेपाली साहित्य एकाडेमी कविता महोत्सवको संयोजक भएर साहित्यिक क्रियाकलापमा सक्रिय सहभागी हुँदै आउनुभएकी उहाँले खसखस.com लगायत विभिन्न वेबसाइट तथा पत्रपत्रिकाहरूमा लेख रचना प्रकाशित गर्दै आउनुभएको छ। त्यसै गरी बोस्टनबाट प्रकाशित हुने नेपाल खबर की अतिथि सम्पादक पनि रहनुभएको छ। संस्मरणात्मक कृति स्मृतिमा भीमु प्रकाशित गरेर नेपाली साहित्यमा अझ बढी चर्चित हुनुभएकी भारती गौतमको यस कृतिको बारेमा वरिष्ठ समालोचक डाक्टर गोविन्दराज भट्टराईले यस पुस्ताले विलयन र परिचयको बीचमा उभिएर दुईतिरको साँघो भई योजकको काम कृतिले गरेको छ भन्नुभएको छ। प्रवासमा रहेर नेपाली साहित्यको फाँटलाई यसको योगदान एक अहम भूमिका रहनेछ भन्ने कुरामा निर्विवाद नै छ भन्नु अतिशयोक्ति नहोला। विशेष गरी दोस्रो कृतिको कारणले चर्चित हुनुभएकी साहित्यकार गौतमसँग तिनै कृतिको सेरोफेरो घुमेर केही कुराकानी गर्ने जमर्को गरेका छौँ। त आउनुहोस् साहित्यकार भारती गौतमलाई स्वागत गरौँ। भारतीजी, तपाईँलाई खसखस.comको नयाँ पाइला स्तम्भमा स्वागत छ।
भारतीजी, मलाई यो सुवर्ण अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद छ अनि सबै श्रोताहरूमा पनि मेरो नमस्कार।
हजुर, अघि मैले परिचयमा पनि भूमिकामा पनि भने जस्तै हामीले जाने स्मृतिमा भीमु कै सेरोफेरोमा बसेर कुरा गर्छौँ। स्मृतिमा भीमु नामक संस्मरणात्मक कृति लेखेर पनि यो पुस्तकमा तपाईँहरूले मितिहरूको उल्लेख नगरिनुको अर्थ संस्मरण डायरीबाट नभएर स्मृतिको आधारमा लेखेको भन्ने बुझिन्छ, या तिथि मिति उल्लेख नगरिनुको अर्कै केही कारण
छैन? यसमा मैले कुनै उद्देश्य राखेर होइन, यो तपाईँले भनेको जस्तै डायरी लेखेर यसको तथ्याङ्कहरू जम्मा गरेर लेखेको होइन, मेरो मनबाट सम्झेको आधारमा लेखेको हुनाले मैले त्यो विवादास्पद हुन्छ भनेर पनि अथवा यसलाई चाहिँ सधैँको लागि उत्तिकै महत्त्वपूर्ण होस् भन्ने पनि नसोचिकन पनि त्यस्तो पनि सोच्छौँ होला, सायद त्यस्तो पनि विचार गरेर होला, मलाई तिथि राख्नु आवश्यक जस्तो लागेन।
हजुर, अब कतिपय घटनाका वर्णनहरू विस्तृतमा भएको छ, जस्तै जुत्ता या लुगाको रङ, कपाल या लिपस्टिकको रङ, या आकार प्रकार या आकाशको रङ आदि तपाईँले विस्तृतमा पुस्तकमा लेख्नु भएको छ। यस्तो तपाईँको यो स्मरणमा ताजै रहेको हो या यसलाई अलिकता काल्पनिकताले पनि पोत्नु भएको?
यसलाई मैले काल्पनिकताले पोतेको छुइनँ भनेर म 100% त भन्न सक्दिनँ, तर यो धेरै जसो एकदमै धेरै जसो साँच्चै नै हो, सम्झेकै हो, किनभने आफ्नो जीवनमा धेरै नै भूमिका निभाउने कुराहरू, आफ्नो जीवनमा ठुलो चोट लागेको कुराहरू अथवा साह्रै खुसी लागेको कुराहरू हाम्रो मनस्थितिमा फोटो जस्तै बस्छन्। अब सबै कुरा म यसरी सम्झिन सक्दिनँ, तर यो चाहिँ के भने मेरो जीवनलाई ठुलो प्रभाव पार्ने कुराहरू भएको हुनाले यिनीहरू चाहिँ बिर्सिन सकिँदैन, त्यसैले यो मैले सम्झेकै आधारमा लेखेको र धेरै जसो सत्य हो।
असाध्य मिल्ने साथी भीमुको अवसानपछि तपाईँले त्यस साथीको सम्झनामा यो किताब लेख्नुभयो, आफ्नो वेदना पोख्नुभयो यो किताबमा, तर यो किताब लेखिसकेपछि तपाईँले खास कस्तो अनुभव गर्नुभयो?
मैले यो किताब लेखिसकेपछि एउटा साँच्चै भन्ने हो भने त मेरो लागि यो किताब चाहिँ मनोवैज्ञानिक मनस्थितिको मानसिक उपचारको रूपमा भएको छ। मैले वास्तवमा किताब लेखेर अरूलाई सुनाएर यसो यस्तो यो सबैले मन पराउने यस्तो खाले चर्चा होस् भन्ने पटकै राखेको थिइनँ मनमा। खालि के भने मनमा लागेको कुरालाई कसलाई भन्नु भन्दाखेरि त उपयुक्त पात्र नपाएर मैले कागज र कलमको सहायता लिएको हो। अनि त्यो लिएपछि के भयो भने त्यो कागज र कलममा कागजमा त्यो मेरो भावनाहरू त्यहाँ पसिसकेपछि मलाई के भयो भने एकदमै शान्ति जस्तो अनुभव भयो। अनि त्यसपछि मैले त्यो सम्बन्धमा धेरै सोचिरहन सकिनँ। जस्तो म एउटा हामी कतैबाट यात्रा गरेर आउँदाखेरि हाम्रो जुन सुटकेस लिन जान्छौँ अनि त्यो क्यारासोल हुन्छ, घुमिरहन्छ अनि जबसम्म हामी त्यो सुटकेस त्यहाँ निकाल्दैनौँ त्यो त्यति घुमिरहन्छ, कसैले ननिकाल्दैनौँ। त्यस्तै मलाई पनि मेरो त्यो घुम्नु सम्बन्धी सम्झनाहरू उसँगका समयहरू एकदम मेरो दिमागमा घुमे गरेर त्यसलाई अरू कुराहरूलाई ठाउँै नहोला जस्तो भएर बिर्स्यौँ भने पनि उसलाई बिर्सिएको भनेर अलिकति मलाई ग्लानी जस्तो हुने, सम्झिरहन पनि अरू केही पनि कुराहरू सम्झिन नसक्ने भएको हुनाले त्यो पछि लेखिसकेपछि त्यो सबै बन्द भएर मलाई एकदमै एक प्रकारको कस्तो भनेदेखि शान्ति जस्तो अनुभव भयो।
पुस्तक लेखनको क्रममा तपाईँले विभिन्न पात्रहरू प्रयोग गर्नुभएको छ जो साँच्चैकै हो, जस्तो तपाईँकै श्रीमान शिव गौतमजी छोरी अथवा चाहिँ नि भीमकै श्रीमान अथवा भीमको छोरी प्रियङ्का। यी पात्रहरूलाई तपाईँले आफ्नो संस्मरणमा लेख्दाखेरि तपाईँले कसरी मतलब पूर्व स्वीकृति लिनुभयो या लेखिसकेपछि जानकारी दिनुभयो? लेखिसकेपछि जानकारी दिँदाखेरि उहाँहरूले चाहिँ के कस्तो प्रतिक्रिया भयो, सकारात्मक नकारात्मक के भन्नुहुन्छ?
पहिले मैले लेख्दाखेरि कतै केही किनभने मैले वास्तवमा यो किताबको रूपमा पनि लेखेको होइन, एउटा यसै आफ्नो मन बिसाउने रूपमा, मनको वेदना बिसाउने रूपमा लेखेको हो। त्यसो हुँदाखेरि मैले कसैलाई स्वीकृति लिने भन्ने पनि सोचिनँ। त्यो पनि सबै जस्ताको जस्तै शत प्रतिशत सबै सही मान्छे सही नामहरू हुन्। तर पनि के भयो भने पछि छाप्ने भन्ने कुरो आएपछि तपाईँले भन्नुभयो जस्तै मलाई अब स्वीकृतिको मेरो छोरीको मैले स्वीकृति लिनु आवश्यक छैन, मेरा साथीहरू कतिपय मैले विश्वास गरेका यिनीहरूको चाहिँ कुनै पनि विवाद हुँदैन अथवा उनीहरूले चाहिँ कुनै पनि आपत्ति जनाउनुहुन्न भन्ने विश्वास गरेकाहरूको सही नाम राखेँ। अरू मान्छेहरू जस्तो अब भीमुको परिवार अब पन्ना भयो, प्रियङ्का, उमा, यो सम्बन्धमा चाहिँ मैले किताब लेखिसकेर यो यसको यो कम्प्युटर कपी चाहिँ पन्नालाई पढ्न दिएर मैले तिमीलाई अप्ठ्यारो लाग्छ तिमीलाई तिम्रो परिवारको नामहरू राख्नलाई अथवा म घटना त छेन गर्दिनँ तर नामहरू यसको चाहिँ आपत्ति छ भनेदेखि म यसलाई फरक गर्न सक्छु भनेको उनले भन्यो। दिदी केही पनि आपत्ति छैन, हाम्रो नाम जस्तै राखिदिनु होला भन्नु
हजुर
हुनाले मैले सबै नै जस्ताको तस्तै र त्यही नाममा राखेको हो र अनुमति लिनुपर्ने ठाउँमा अनुमति लिएँ तर धेरै जस्तोको मैले एउटा आफ्नो विश्वासले यसै राखेँ।
हजुर मैले अघि भने भूमिकामा भने जस्तै स्मृतिमा भूमि भीमुको दोस्रो संस्करण निस्किँदैछ भन्ने मैले भनेको थिएँ, कहिले निस्किँदैछ? केही
अहिले मेरो केही पनि कुरा भइराखेको छैन, अलिकति समय लिउँ अलिकति पर्ख्यौँ भनेर मलाई गोविन्द भट्टराईजीले पनि अलिकति सल्लाह दिनुभएको छ। त्यसैले अहिले तत्काललाई अहिलेलाई चाहिँ सोचिसकेको छैन तर निस्किन्छ।
तर निस्किँदा नि निस्किन्छ दोस्रो संस्करण
निस्किन्छ भन्ने विश्वास छ। अहिले मैले त्यो सम्बन्धमा कसैसँग कुरा गरेको छैन।
यदि निस्कियो भने पहिलो संस्करण र दोस्रो संस्करणमा के कति फरक हुनेछ?
फरक सायद हुँदैन होला, किनभने अब यस्तो यो भावनाको कुरा फेरि बढायो भने त्यति राम्रो हुँदैन। अलिअलि अब केही अब मैले अझै पनि कति बल गर्दा पनि कतिपय त्रुटिहरू प्रकाशकीय त्रुटिहरू छाप्दाखेरिका त्रुटिहरू अलिअलि केही मैले थाहा पाएको केही छ भने त्यसलाई म यताउता गर्छु होला तर
थपघट हुँदैन भन्नुको मतलब तपाईँले यस किताबमा भन्न छुटेकाहरू केही पनि छैनन् त्यसो भए?
छैन मेरो विचार।
हजुर अनि यो पुस्तक चाहिँ प्रकाशन समयदेखि नै 10 सर्वाधिक बिक्री हुने सर्वश्रेष्ठ किताबमा चाहिँ लिस्टमा परेको छ, यसको बारेमा केही भनिदिनुहोस् हाम्रो श्रोताहरूलाई।
हजुर अब म किताब छापिँदा म नेपाल गएको थिएँ, यो किताब छापिने सन्दर्भ होइन अरू नै कामको लागि गएको थिएँ। शतवार्षिकी देवकोटा शतवार्षिकी समारोहमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भनेर निम्ता गरेको मध्ये म पनि पढेर गएको थिएँ। त्यही सन्दर्भमा यो किताब पनि त्यसभित्रै त्यही समयभित्र म बस्ने समयभित्रै छाप्ने भनेर बल गरियो धेरै, तर बल गर्दा गर्दै पनि बन्दको कारणले गर्दा त्यही 9-10 दिन बन्द भयो। त्यही 9-10 दिनले गर्दा म हुँदा छापिसक्न सकिएन। अनि त्यसपछि म आएपछि छापिएको हो, म आएपछि त्यसको विमोचन कार्यक्रम पनि भएको हो। अनि तर पछि अब मलाई थाहा पनि छैन त्यहाँ के कसो कस्तो खाले त्यसले रेस्पोन्स गर्यो, त्यस कस्तो खाले रूपमा लियो, पछि खालि यहाँ आएका इमेलहरू पत्रिकामा छापिएका यसका प्रतिक्रियाहरूबाट मात्रै मैले थाहा पाएको हो त्यसमध्ये। अनि एउटा कुनै हिमालयन बुक भन्ने हुँदो रहेछ, अब त्यो पनि मलाई थाहा थिएन। अनि उहाँहरूले चाहिँ अहिलेसम्म मन पराएका 10 किताबमध्ये भनेर मलाई बेला बेला पठाएका लिस्टहरूमा आउँथ्यो। अनि 3 महिनापछि चाहिँ 25 किताब दर्शकहरूले अहिले अहिलेसम्म पाठकहरूले किनेका र मन पराएका किताब 25 भनेर 25 किताबको लिस्टमा पनि मेरो राखेको थियो। अहिले त्यसपछि चाहिँ अरू मैले केही पनि थाहा पाएको छुइनँ। तर मान्छेहरूले पढ्नेहरूले मलाई चिन्ने, तिमीलाई चिन्ने, हामी दुवैलाई नचिन्ने, जसले पनि एकजनाले पढेर मैले पढेर फलानालाई दिएँ फलानालाई दिएँ अनि पाउने बित्तिकै राति आधा रातमा सक्ने, 6 बजे किताब पाएर 10 बजे सक्ने, 10 बजे किताब पाएर 4 बजे बिहान सक्ने, त्यस्तोहरू इमेलहरू मलाई प्राप्त भएको हुनाले मान्छेले मन पराएको जस्तो मलाई लागेको हो।
हजुर, पक्कै पनि तपाईँ बधाईको पात्र हुनुहुन्छ। तपाईँको यो संस्मरण आफ्नो निजी संस्मरण भए पनि सारा पाठकहरूले मन पराएर यसलाई 10 सर्वश्रेष्ठ बिक्रीको लिस्टमा पर्नु भनेको सुखद कुरा हो। तपाईँलाई हामी अहिले पनि फेरि पनि बधाई भन्न चाहन्छौँ। एकछिन अब हामी किताबभित्र पसेर कुरा गरौँ। तपाईँले किताबको पेज 96 के भन्नुभएको, एक ठाउँमा के भन्नुभएको छ भने, मेरो घरभरि छोराछोरी अनि भीमुको शून्य काखले भीमुको जीवनमा प्रियङ्का आउनु अघि हामी बिच कोरिएको सानो असजिलो रेखा पनि अब मेटिन लागेको थियो। तपाईँहरूको निस्वार्थ साथीपन र त्यहाँदेखि मित्रतामा, कुनै बाधा अडचन बिनाको मित्रतामा, निस्वार्थ भएको त्यो मित्रतामा, तपाईँको सन्तान हुनु, भीमुको सन्तान नहुनुमा असजिलो रेखा कसरी कोरियो, यो सम्भव कसरी भयो, या तपाईँले आफूले मात्रै अनुभव गर्नुभएको कुरा हो यो?
यसलाई कसरी भन्छ नि, मेरो साँच्चै भन्नु मेरो आफ्नै अनुभव हो। मलाई साइकोलोजिकली मनोवैज्ञानिक रूपले मलाई कस्तो लाग्यो भने, मैले अब मेरो जीवन मेरो छोराछोरीमा मात्रै सीमित, मेरो छोराछोरीले मेरो सर्वस्व, त्यस्तो भएको बेलामा उसँग गरेका वार्तालापमा मेरो हरेक वाक्यमा छोराछोरीको केही न केही समावेश हुने त्यो स्वाभाविक भयो। त्यसो भएको हुनाले मलाई घरिघरि कस्तो लाग्यो भने, मैले ओ आज मेरो छोरा कलेज गयो अथवा स्कुल गयो अथवा यस्तो गऱ्यो भन्दा उसलाई उसलाई जुन छोराछोरी हुन न हुन समर्थ न छोराछोरी को सौभाग्य प्राप्त नभएको उसमा घरिघरि मैले कोट्याइरहे जस्तो झस्काइरहे जस्तो त्यस्तो हुने हो कि भनेर मलाई अलिकति निर्धक्क रूपले कुरा गर्दाखेरि म अलिअलि घरिघरि सचेत हुनुपर्ने जस्तो मलाई आफूलाई लागेको थियो। उसले त्यस्तो कहिले भनेको होइन, तर मलाई के लागेको भने मेरो कुराको सेरोफेरो खालि त्यही मात्रै छोराछोरी मात्रै भएको हुनाले उसलाई कता कता त्यसले फेरि बल्झिरहने हो कि त्यो स्रोत भनेर मलाई त्यस्तो लागेर म पुरा 100% खुल्न सकिनँ कि जस्तो लागेको मलाई।
त्यसै गरी अर्को ठाउँमा तपाईँले के भन्नुभएको छ भने, आफ्नो स्वास्थ्य बाहेक अरू सबै कुरा मसँग इमान्दारीका साथ गरेकी हुन्थे भीमुले। भनेपछि भीमुले तपाईँसँग कुनै चिज, मतलब यो स्वास्थ्यको बारेमा तपाईँसँग लुकाएको थियो, सबै कुरा खुल्ला भए पनि भीमुले चाहिँ आफ्नो स्वास्थ्यको बारेमा जब तपाईँले तपाईँसँग लुकाएको भन्ने कुरा थाहा पाउनुभयो तपाईँले, अथवा अनुभव गर्नुभयो, कस्तो तपाईँले प्रतिक्रिया म आफैले चाहिँ व्यक्त गर्नुभयो?
अब यो लुकाएको भनेको के भने, हामी अब क्यान्सर भयो होइन, यो पछिको कुरा गरे, पहिलेको भने होइन, यो क्यान्सर भइसकेको कुरा,
हजुर,
स्वास्थ्य लुकाएको भन्ने के भयो भने, अब हामी के चाहन्थ्यौँ होला भने, सायद मैले के चाहन्थेँ होला भने, म छोरी लिएर उसलाई भेट्न गएँ, दिदी अब पहिले पनि भेट हुँदैन, के गर्नु होला नि, अथवा के रोइकराई गर्ने हो कि के हो कि, सायद हामीले त्यस्तो अलिअलि आश गर्दा रहेछौँ क्या अरे हामी हेर्न जाने मान्छेहरूले, अनि हामी सहानुभूति दिन तयार हुने, होइन होइन यस्तै हो संसार यसो भन्ने, तर उसले के गर्यो भनेदेखि त्यो वातावरणै आउन नदिकन चलाखीपूर्वक उसले चाहिँ त्यो हामीले दिने सहानुभूति नै नदिनु नपर्ने गरिकन उसले चलाखीपूर्ण त्यसलाई लुकाएर स्वाभाविक सकेसम्म स्वाभाविक हुन खोजे। अब त्यो यसरी हेर्दाखेरि अब मैले रोइकराई गर्न सकिनँ भनेर मैले दुःख मान्नु बेकार हो, तर उसले के गर्यो भनेदेखि त्यो वातावरणलाई सहज बनाएर हाम्रो भेटघाटको त्यो प्रकृति नै अर्कै भयो। मलाई त के श्रीमानले भन्थे, उसलाई पनि कहिले पनि उसले कुनै पनि तरिकाले छनक पनि दिइनँ अरे कि म मर्दैछु अथवा मलाई केही हुनसक्छ भने छनक पनि दिइनँ भन्थे। त्यसो हुँदाखेरि उसले चलाखीपूर्ण त्यो लुकाएको हुँदा अलिअलि हामीलाई असजिलो पनि भयो, केही भनिदिए हुन्थ्यो उसको, केही भन्न बाँकी थियो कि केही हराउनु पर्ने थियो कि भन्ने, तर धेरै जस्तो चाहिँ के भयो भने हामी सहज हुन पायौँ, हामीले हाँस्न पाइयो उसको अगाडि, होइन अब जीवनका सकारात्मक कुराहरू गर्न पाइयो। त्यसो हुँदाखेरि यसलाई दुवैतर्फले लिन सकिन्छ, तर उसले के गरेको छ भने चलाखीपूर्वक उसले कहिले पनि हेर्न जाने मान्छेहरूलाई चाहिँ आफ्नो रोगको बारेमा वास्तविकता भने तापनि त्यो त्योबाट यसो हुन सक्छ अथवा यो चाहिँ घातक रोग हो भन्ने खालको चाहिँ उसले कसैलाई पनि थाहा दिएन।
अर्थात् आफ्नो रोगको बारेमा आफन्तहरूलाई भनेर पीडा दिने कामबाट उहाँले चाहिँ नि जोगाउने काम गर्नुभयो पीडा दिएर आफन्तहरूलाई
होइन। अनि के भयो भने हामी माया गर्नलाई के भयो भने उसले त्यत्रो पीडा एक्लै किन हामीलाई किन बाँडिन भन्ने भयो, तर उसले धेरै हामीलाई धेर माया गरेरै उसले के गरेको भने पीडा सकेसम्म आफूले सकेको मैले अर्थ लगाउँदा।
हजुर, अब यसै गरी एकछिन यो भीमुलाई रोग लागिसकेपछिको कुरा हो, तपाईँको भेटघाट गर्दाखेरि स्वास्थ्यको कुरा हुँदाखेरि तपाईँले एक ठाउँमा के भन्नुभयो भने हाँसेरै भीमुसँग मोटो दुब्लो भन्दा पनि कुनै रोगले नछोस् भन्ने हो, अहिलेसम्म देवताको कानमा नपरोस् ठिकै छु तपाईँले भन्नुभयो, वरपरका मानिस पनि सबै हाँसे, तर रोगले ग्रस्त भएको साथीलाई यस्तो भन्दाखेरि तपाईँको भनाइले कतै चोट लागेको अथवा त्यहाँ ठेस पुगेको भन्ने त अनुभव गर्नुभयो तपाईँले अथवा भीमुले त्यस्तो गरिन् कि?
होइन त्यो एकदमै सम्भव, तपाईँले भन्नुभयो एकदम ठिक हो, तर त्यति बेला के भयो भने जस्तो मैले भने भीमुले आफूलाई यसरी प्रस्तुत गरे कि ऊ बिरामी हो भन्ने कुरा हामीले पनि एकछिनलाई बिर्स्यौँ, अनि उसले जसरी मैले आफ्नो सन्दर्भलाई लिएर मात्रै भने त्यति बेला मैले एक क्षणको लागि सायद मैले ऊ बिरामी उसको स्थिति बिर्सेँ होला, किनभने उसले एकदम यस्तो स्वाभाविक परिस्थिति बनाए कि म कृतिपुरमै छु र कृतिपुरमै कुरा भएको जस्तो हाँसखेलको वातावरण भएको हुनाले मैले त्यो भन्न सम्भव भएँ, तर तपाईँले भनेको जस्तै हो त्यसले पछि सम्झिँदाखेरि साँच्ची है मैले भन्ने जस्तो भयो, तर त्यसबाट पनि के थाहा हुन्छ भने उसले आफूलाई कति स्वाभाविक बनाएको रहेछ भन्ने पनि थाहा हुन्छ।
हजुर, अब अर्को एउटा मैले उद्धृत गर्छु फेरि अन्तिम जाँच जस्तै किस्ताबाट, नेपालसम्म पुग्ने जतिको श्रम र अर्थ खर्चिसकेपछि अब त कुनै विदेशी मुलुकको भ्रमण गरे बरु अर्थपूर्ण पो हुने हो कि भनेर पनि म उल्लेख गर्छु कसैसँग कुरा गर्दाखेरि भनेर, तपाईँलाई यो अलिकता यसलाई यसको बारेमा अलिकता भन्नुहुन्छ हाम्रो श्रोताहरूलाई?
मलाई कस्तो लाग्छ भने मेरो आफ्नो एकदमै निजी अनुभव हो, मलाई कस्तो लाग्छ भने नेपाल जानु भनेको थोरै समयको लागि गएर पनि अर्थ छैन, धेरै खर्च पनि लाग्छ, यहाँ पनि धेरै परिस्थितिहरू मिलाउनुपर्छ, त्यो आकर्षणलाई त्यो डोरी त्यसरी नेपालसम्म बोलाउने डोरी मेरो विचारमा चाहिँ के भने कि बाबुआमा आउनुपर्छ, बाबुआमाको डोरीले तान्छ दायाँ बायाँ नहेरिकन, कि छोराछोरीको लागि गइँदो रहेछ, कि भने त्यसै गरी आफूलाई साह्रै नै माया गर्ने कोही छ भने सानो त गइन्छ, धक्का पनि गइन्छ, धेरैपल्ट गइन्छ, तर के भने एउटा जानको लागि बहाना, जानको लागि ठुलो बहाना चाहिँ मैले त्यो तिनवटा सोचेको छु, अनि किन अनि त्यसपछि त्यो सायद धेरै नै मेरो आफन्त कोही छैन भन्ने मेरो साह्रै नै वैराग्य मनस्थितिको भनाइ हो, त्यो वास्तवमा व्यवहारमा त्यसो गरिँदैन होला, तर पनि के हुन्छ भने त्यो संवेदनाको रूपमा भन्दाखेरि चाहिँ हामी जानलाई कि बाबुआमाको डोरी चाहिँ बाबुआमा बिरामी भयो भने अथवा बाबुआमालाई भेट्न हामीलाई केही हुनै चाहिँदैन, बहानै चाहिँदैन, पैसा मतलब हुँदैन केही मतलब, छोराछोरीले जाउँ भन्यो भने अथवा उनीहरूको कारणले जाउँ भन्यो भने त्यो पनि केही मतलब हुँदैन, तर अरू कारणले अब भनौँ न टाढाको साथीको छोरीको बिहा छ अथवा कसको काकाको छोराको नातिको पास्नी छ त्यस्तो भनेर अथवा घुम्न जाउँ है त भनेर नेपाल जानलाई चाहिँ अलिकति सोच्नुपर्छ जस्तो मलाई आफूलाई लाग्ने हो। यसपालि म नेपाल जाँदा पनि कस्तो भयो भने नेपाल जाने बेला एकदम उत्सुकता भयो, गएँ पुग्ने बेला कति बेला पुगिन्छ भन्ने भयो, त्यो बहराइनबाट काठमाडौँ जाने बेला पनि एकदमै उत्सुक भएर अब पुग्न आँट्यो, तर ओर्लिने बेला मलाई के लाग्यो भने प्लेन बसेपछि अब के गर्नु त, यति दुःख गरेर यति उत्सुक गरेर म गएपछि मलाई आइ निस्तामै यत्रो दुःख गरेर आयो भनेर त्यो हिसाबमा खुसी हुने कोस र भने जस्तो एकछिनको लागि म एकदम संवेदनशील भएँ, तर पुगिसकेपछि त अब नेपाल हो, दुलो पनि आफ्नो हुन्छ, एयरपोर्टदेखि नै सबै आफ्नो हुन्छ, तर त्यो एउटा खालि सानो एउटा मनोभावना हो, त्यो खास त्यसको एकदमै वास्तविक अर्थ होइन।
किताब प्रकाशनमा आइसकेपछि तपाईँको सबैभन्दा नजिकको आफ्नो श्रीमानबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
उहाँ एकदम खुसी हुनुहुन्छ, एकदम सन्तुष्ट हुनुहुन्छ, साँच्चै भन्यो भने त उहाँ र मेरो जुन हाम्रो सम्बन्धको प्रसङ्ग छ त्यो पनि उहाँलाई साह्रै मन परेको छ, त्यो हुँदा उहाँ सन्तुष्ट हुनुहुन्छ।
हजुर, साह्रै खुसी लाग्यो हामीलाई। अब एकछिन तपाईँको साहित्यिक गतिविधिको बारेमा पनि कुरा गरौँ, तपाईँ मैले अघि पनि भने परिचयमा तपाईँ केन्द्रीय कार्य समितिको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिको 2008 2010 उपाध्यक्ष पनि हुनुभयो र सँगसँगै बोस्टन च्याप्टरको पनि सोही समाजको बोस्टन च्याप्टरको अध्यक्ष पनि हुनुहुन्छ अहिलेसम्म, यो दोहोरो पदको सम्भव कसरी भयो, त्यसरी हुनेछ त्यस्तो?
मलाई त्यो त्यसरी हुने नहुने केही थाहा भएन. फेरि अब यी यो अन्तर्राष्ट्रिय साहित्य समाजका कतिपय च्याप्टरहरू, धेरै जसो च्याप्टरहरू चाहिँ यसै चार चार पाँचजना मान्छे भेला भएर च्याप्टर खोलिएका छन्. कुनै वैधानिक कुनै केही त्यसलाई कुनै पनि प्रक्रिया गरेर गरेका छैन. त्यसो भएको हुनाले कसैले त्यो सम्भव छ छैन खोजी पनि गरेन. अहिलेसम्म त्यो बाहिर पनि हेरिएको छैन. म यहाँ अध्यक्ष थिएँ, उपाध्यक्षको एक प्रकारको सल्लाह सुझाव आयो, मैले हुन्छ त भने त्यतिकै चल्यो. अब त्यसमा थाहा छैन, अहिलेसम्म पनि हामीले केही त्यस्तो छानबिन गरेका छैन.
भनेपछि एउटै संस्थाको च्याप्टर र केन्द्रमा बस्ने नबस्ने, एउटै पद दुईवटा पद ओगट्ने नओगट्ने भन्ने कुरामा संस्था अहिलेसम्म स्पष्ट छैन.
छैन होला, किनभने म अहिलेसम्म स्पष्ट छुइनँ. कसैलाई त नभनौँ तर म चाहिँ छुइनँ, र यसमा कसैले अहिलेसम्म वास्तवमा तपाईँले बाहेक कसैले यसको कुरा पनि उठाएको थिएन. अनि यसमा छानबिन गर्नु खोजी गर्नु मतलब आवश्यक छ, तर अहिलेसम्म चाहिँ त्यो आवश्यकता नपरेको होला सायद.
ठिकै छ, तर बोस्टन च्याप्टरको अध्यक्षको हैसियतले बोस्टन च्याप्टरले के कस्तो गतिविधि गरिरहेको छ हाम्रो श्रोताहरूले के भन्नुहुन्छ?
अहिलेसम्म अब त्यस्तो एकदमै सक्रिय त भइसकेको छैन, तर पनि हामीले कार्यक्रमहरू गऱ्यौँ, साहित्यकारहरूलाई सम्मानहरू गऱ्यौँ, किताब विमोचनहरू गऱ्यौँ, अनि त्यस्तै अब लक्ष्मी जयन्ती भानु जयन्तीहरू यस्तोहरू मनायौँ. तर त्यस्तो उल्लेखनीय खास त्यस्तो केही भइसक्यो, त्यस्तो भन्नुपर्ने त्यस्तो खास गरेका छैन. स्वाभाविक रूपमा चलिरहेको छ. अलिकति पहिलेभन्दा अलिअलि गतिविधिहरू बढेको छ.
हजुर, ढिलाइ भए पनि हामी तपाईँलाई के भन्न चाहन्छौँ भने पोहोर साल तपाईँ देवकोटा शतवार्षिकी सम्मानबाट सम्मानित हुनुभयो, त्यसको लागि हामी ढिलै भए पनि श्रोताहरूको अगाडि बधाई भन्दै तपाईँलाई यो सम्मानबाट आफू कसरी किन सम्मानित भएँ भन्ने जस्तो लाग्छ तपाईँलाई?
मलाई अब किन सम्मानित भएँ भनेर अब त्यस्तो एकदम छानबिन त गरेको छैन, तर के लाग्छ भने एकदमै अस्वाभाविक हुनै नपर्ने कुरो भएको जस्तो चाहिँ लाग्दैन. किनभने यो मुलुकमा आएको 20-25 वर्ष भयो, हेर्नु अहिलेसम्ममा साँच्चै भन्यो भने भाषा बिर्सिएर नेपाली भाषा बिर्सेँ मैले भनेर अङ्ग्रेजी मात्रै सम्झिन्छु भन्न पनि सकिने जस्तो स्थितिमा नेपाली भाषामा लेखिराख्यो. नेपालमै हुँदा पनि साहित्यिक गतिविधि म साँच्चै 30 वर्ष अगाडिदेखि नै रत्नश्री मधुपर गरिमाहरूमा मेरो रचनाहरू निस्केका हुन्, अरूहरू पनि त्यहाँका स्थानीय पत्रिकाहरूमा निकै निस्किन्थे धनकुटामै पनि. त्यसो हुँदाखेरि साहित्यमा म एकदमै पटक्कै पहिलोपल्ट आएको पनि होइन, अनि फेरि अब साहित्यिक फाँटमा केही न केही गरिराखेकै हो. यहाँ आएर पनि यतिको वर्षसम्म पनि नेपाली भाषालाई नबिर्सेर यसको बारेमा इन्टरनेटहरू सुरु हुने बित्तिकैदेखि लेखिराखिया छ, अनि साहित्यको कुरा गरिराखिया छ. घरमै अब छोराछोरीलाई नै नेपाली लेख्नु पढ्न सिकायो, यी सबै कुरा साहित्यकै सेवा गरिराख्यो. कमसेकम नेपाली भाषा बिर्सिएको छैन, अनि अहिले पनि अब सकेसम्म आफ्नो ठाउँबाट सकेसम्म साहित्यको लागि भनेर मन वचन कर्मले आफ्नो बसेले भ्यासमा गरिराखिएकै छ. त्यसो हुँदाखेरि नेपाली साहित्यको माया गर्ने मान्छे, नेपाली साहित्यलाई नबिर्सिने मान्छे, अब मभन्दा अरू पढ्नु पर्थ्यो पर्दैन थियो भन्ने कुरा म भन्न सक्दिनँ.
तपाईँले यो देवकोटा शतवार्षिकी सम्मान पाउँदाखेरिको अनुभव कस्तो भयो, त्यहाँ के देख्नुभयो, यसबारेमा अलिकति के भन्नुहुन्छ
भन्नाले
त्यो त्यस कार्यक्रमको बारेमा?
कार्यक्रम अद्वितीय थियो है, अब त्योभन्दा पनि अलिकति अब बायसनेस निस्केला आफू पनि गएको हुनाले त्यस्तो भनेको भन्ने. तर के हुन्छ भनेदेखि प्रचार प्रसार जति भयो त्योभन्दा अद्वितीय थियो कार्यक्रम. सबभन्दा अनौठो त मलाई सबभन्दा अनौठो चाहिँ के लाग्यो भनेदेखि भारतबाट अब हामी यताबाट जाने समुद्र पारको भन्दा पनि भारतीय उपमहाद्वीपका मान्छेहरूले थुप्रै वर्षदेखि साहित्यको सेवा धेरै गरेका छन्, हाम्रोभन्दा धेरै दुःख पाएका छन्, आर्थिक रूपमा पनि हामीभन्दा धेरै नै सङ्घर्ष गरिरहेका छन्. उनीहरूले त्यति मात्रै होइन भारतका भारतमा नेपाली भाषालाई उयो गर्नलाई संविधानमा राख्नलाई बल गरेका छ, थुप्रै थुप्रै काम गरेका छ. तर पनि नेपालमा त्यति साह्रो उहाँहरूको सम्मान भएको अथवा उहाँहरूलाई त्यस्तो खाले एक प्रकारको भने आफ्नो साहित्यकारको पङ्क्तिमा धेरै राखेको जस्तो अनुभव नभएको जस्तो मैले पाएँ. अहिले आउँदाखेरि उहाँहरूले गुवाहाटीबाट आउनुभएको थियो, कोहीजना असमबाट आउनुभएको थियो, दार्जिलिङबाट आउनुभएको थियो, म्यानमारबाट आउनुभएको थियो. उहाँहरूले कस्तो अनुभव गर्नुभयो भने बाफ्रे मलाई पनि हामीलाई यहाँ बोलाए, हामीलाई पनि परिवारको सदस्य माने भनेर उहाँहरूको जुन खुसी हो, उहाँहरूको जुन प्रसन्नता हो, सबभन्दा त्यो देख्ने मौका पाएँ मैले. उहाँहरूले मतलब जतिसुकै नेपाली साहित्यमा जतिसुकै योगदान गरे तापनि बल्ल बल्ल ए बल्ल यो त थाहा पाएछन् यहाँबाट भने जस्तो एक प्रकारको उहाँहरूलाई त्यो कस्तो भयो भने सन्तुष्टि, एकदमै ठुलो सन्तुष्टि देखेँ मैले. अब हामी अरूलाई पनि देख्नु त स्वाभाविकै हो, त्यति धेरै मान्छे नेपाली भाषाको सेवा गर्ने, नेपाल बाहिर बस्ने त्यति धेरै मान्छे एकै ठाउँमा एउटै कोठामा भएर त्यसरी एकअर्काको एकअर्काको ठाउँको बारेमा, एकअर्काले सहयोग गरेको साहित्यिक योगदानको बारेमा चर्चा परिचर्चा हुनु चाहिँ एउटा नयाँ थालनी जस्तो मलाई अनुभव
भयो। तपाईँ आफूले के उपलब्धि हासिल गर्ने भन्नुहुन्छ भन्ने जस्तो लाग्छ यो
कार्यक्रम? 25 वर्षदेखि यहाँ बसेर सुरुका 10-15 वर्ष त नेपालसँग पटक्कै सम्पर्क थिएन कतिपय कारणले। अब यो प्राविधिक पनि यति सुविधा भइसकेको थिएन, फोन एउटा गर्न एक हप्ता लाग्थ्यो अनि चिठी एउटा 15 दिन लाग्थ्यो चिठी पुग्नलाई। त्यस्तो बेलामा नेपालमा के भयो कसो भयो 10-15 वर्षभित्र पुरा अन्धकारमै रहेको साहित्यिक सबै क्षेत्रमै अन्धकार भएको बेलामा साहित्यिक त झन् कुरै भएन। त्यसपछि अब भारतमा साहित्यिक के हुँदैछ ती त झन् झनै परको कुरा भए। ती सबै कुरा एक प्रकारले के भयो भने साहित्यिक गतिविधिको एउटा कख एउटा सानो एउटा कक्षामा गएको जस्तो अनुभव भएर नेपाली साहित्यिक गतिविधि कहाँ कता के हुँदैछ भन्ने कुराको अलिअलि मेलो पाए जस्तो भयो। यो पनि धेरै ठुलो कुरो हो किनभनेदेखि म आफू धेरै धेरै अँध्यारोमा भएको जस्तो अँध्यारोमा भएर अनि अलिकति उज्यालो देखेको जस्तो लाग्यो। साहित्यिक विकासको उज्यालो अथवा साहित्यिक बाटो कता जाँदैछ भन्ने कुरो अलिअलि भए पनि थाहा भयो। त्यो साह्रै ठुलो
र साथसाथै तपाईँले वरिष्ठ साहित्यकारहरू रचनाकारहरूसँग पनि भेटघाट गर्ने मौका अवसर पाउनुभयो, त्यो पनि एउटा ठुलो उपलब्धि नै थियो नि त?
हजुर, मैले साहित्य किताबमा पढेका मान्छेहरू जस्तो अब नेपालको तल कुनै न कुनै बेला अनुकूल पर्न सक्थ्यो होला, तर अब इन्द्रबहादुर राई, इलिलबहादुर छेत्री उहाँहरू जस्तो, अब बिन्द्या सुब्बा, अर्को हुनुहुन्छ जीवन नामदोङ, यस्तो उहाँहरू, अब गोमा शर्मा भन्ने उहाँ असमको हुनुहुन्छ, उसको सिक्किमको शान्ति छेत्री मेरो रुममेटै हुनुहुन्थ्यो, किनभने त्यो सतवासी समितिले एउटा होटल लिएर त्यहीँ बाहिरकालाई राखेको थियो, त्यसमध्ये म त्यहाँ बस्दाखेरि धेरै उहाँहरूसँग त एकैसँग एउटैसँग बस्ने मौका पाइयो। शान्ति छेत्री त मेरो कोठैको रुममेटै हुनुहुन्थ्यो, त्यसो हुँदाखेरि एकदमै ठुलो अवसर हो यस्तो अवसर गर्नलाई। अब महिनौ आसाम जानु पऱ्यो, सिक्किम जानु पऱ्यो, महिनौ लाग्थ्यो र पनि यो अवसर प्राप्त नहुन सक्थ्यो, त्यसैले यो सबभन्दा ठुलो मेरो लागि साह्रै नै ठुलो अवसर मानेको छु।
हजुर, यस सफलताको लागि उपलब्धिको लागि हामी तपाईँलाई फेरि पनि बधाई दिन चाहन्छौँ ढिलै भए पनि। तपाईँको आगामी कृतिको बारेमा पनि हाम्रा श्रोताहरूले केही भनिदिनुहुन्छ के कस्तो कृति प्रकाशन हुँदैछ, के लेख्दै हुनुहुन्छ?
अहिले खास छैन, अब लेख्दै भए पनि अब ती पछि अब छाप्ने बेलैमा थाहा होला। अहिले अब किन तयार भइसक्यो, अब भनेको बेला नसकिन सक्छ अथवा नछापिन सक्छ भनेको बेला,
तर आउनु त नि आउनेछ,
आउँछ, जरुर आउँछ।
के त्यस्तो के हुन्छ, मतलब संस्मरण हुन्छ कि कथा हुन्छ कि उपन्यास कविता केही हुन्छ कि त्यस्तो
छ? साथमा अब कुन पहिले सकिन्छ, मेरो मेरो सानो चाहिँ रहर चाहिँ कथा सङ्ग्रह पहिले गर्ने भन्ने छ।
हजुर, ल, त्यसको लागि हाम्रो शुभकामना छ, हाम्रा समस्त श्रोताहरूको तर्फबाट पनि तपाईँलाई शुभकामना छ। हामी कार्यक्रमको झन्डै झन्डै अन्त्यमा आइसकेको छौँ। तपाईँलाई चाहिँ नि तपाईँले कविता पनि कविता सङ्ग्रह पनि प्रकाशन गर्नुभएको गरिसक्नु भएको छ 2006 आकाशमाथिको सहर भनेर तपाईँ कविता पनि लेख्नुहुन्छ र आज यस कार्यक्रममा हाम्रा श्रोताहरूलाई तपाईँले आफ्नो मनपर्ने कविता एउटा श्रोताहरूलाई सुनाइदिनुहोस् न भनेर अनुरोध गर्दाखेरि सकिन्छ?
हजुर, मनपर्ने त नहुनु नयाँ भन्नु पऱ्यो, अब यो
झन् राम्रो।
हजुर हजुर, अब कविताको शीर्षक छ नयाँ वर्षलाई आइदिए भइहाल्यो। निद्रा नपुगी झ्यालबाट छिरेको प्रभातको प्रकाश जस्तो, चरी पर्दा पर्दा उघ्रिन नसकेको अँध्यारो कालो आकाश जस्तो, टाली मात्र सकेको छानु चुएर पोखिएको बर्सात जस्तो, मिठो सपनाको बिचै नसकिएको लामो रात जस्तो, यो आँगनमा भर्खरै नयाँ वर्ष आएको छ ननिम्त्याएको भावना जस्तो। उदास ओठहरूमा बसन्त फक्रिनै बाँकी छ, उजाड पोखहरूमा आफन्त फर्किनै बाँकी छ, मान्छेभित्र मानवता बस्नै बाँकी छ, मूर्तिभित्र देवता बस्नै बाँकी छ, नयाँ वर्षलाई त आइदिए भइगयो, भुइँचालो आए जस्तो या ज्वरो आए जस्तो, नयाँ वर्षलाई त आइदिए भइहाल्यो। धन्यवाद।
सुन्दर, धेरै राम्रो, ल, तपाईँलाई धेरै धेरै धन्यवाद नयाँ ताजा र सामयिक कविताको लागि। मैले अघि नै भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अन्त्यमा खसखस .com का पाठक तथा श्रोताहरूलाई आफ्नो विशेष केही भन्नुपर्ने छ भने भनौँ।
अब खसखस .com को यो साहित्यिक मान्छेहरूलाई परिचय दिने, साहित्यिक संस्थाहरूलाई परिचय दिने, अनि नयाँ नयाँ साहित्यिक कृतिहरूलाई प्रकाशन गर्ने यो उहाँको असत प्रयास चाहिँ जारी रहोस् र नयाँ वर्ष 2011 यो झन् नै अरू मौलाउँदै जाओस् यही भन्दै म अब आज यो अवसर दिनुभएकोमा धन्यवाद दिन्छु।
हवस् त साहित्यकार भारती गौतमज्यू, तपाईँको साहित्यिक यात्राले अविरल निरन्तरता पाओस् र तपाईँको कलम अनवरत चलेर नेपाली साहित्यलाई अझ भरिपूर्ण बनाउन सफलता मिलोस् भन्ने कामना गर्दै तपाईँको विचार र समयको लागि आभार व्यक्त गर्दै धन्यवादका साथ आज बिदा माग्दछौँ। धन्यवाद।